This is Radio Adelaide, 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार श्रोताहरु, कार्यक्रम भोइस अफ साङ्ग्रीला लिएर सदाको आइतबार चाहिँ हामी कार्यक्रम प्रस्तुत म सञ्जय
र म खगेन्द्र
हजुर तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। साँझको आइतबारको साँझ साँझको 6:30 बजिसकेको छ र यो अबको एक घण्टा हामी तपाईँहरूका साथमा रहनेछौँ कार्यक्रम भोइस अफ साङ्ग्रीला अन्तर्गत। र योभन्दा अगाडि हामीलाई युवा संसारका साथीहरूले मिठा मिठा गीत संगीत र रोच जानकारीका साथमा तपाईँहरूलाई मनोरञ्जन गराएर गइसक्नु भएको छ। अब भने हाम्रो पालो रहेको छ अबको एक घण्टा अर्थात 7:30 बजीसम्म हामी तपाईँहरूलाई विविध रोचक जानकारीका साथमा मिठा मिठा गीत संगीतले मनोरञ्जन गराउने प्रतिबद्धताका साथ हामी स्टुडियोमा आइसकेका छौँ श्रोताहरू।
हो साथी श्रोताहरू, र यो कार्यक्रम रहेको छ जुन कार्यक्रम रहेको छ जुन नेपाली कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गिलामा आज हामी यहाँहरू माझ 220 श्रृङ्खलामा आइसकेका छौँ। र श्रोताहरू, हामीले यहाँसम्म 220 श्रृङ्खला यहाँहरू माझ हामीले प्रस्तुत गरिसकेका छौँ भने अबको कोही पनि हामी आगामी दिनमा पनि हामी यथावत हाम्रो भोइस अफ साङ्गिला रहिरहनेछ भने श्रोताहरू सञ्जयजीले जानकारी गराएका छन्। हामी दोया उपस्थित भइसकेका छौँ भने हाम्रा साथी अर्का साथी नवीनजी आज आफ्नो व्यस्तताका कारणले हाम्रो कार्यक्रममा सहभागी हुन सक्नु भएको छैन र हामी उहाँको कार्यकालको आफ्नो कार्यकालको शुभकामना कार्यव्यस्तका शुभकामना हामी दिन चाहन्छौँ भन्दै कार्यक्रमको आजको श्रृङ्खलामा हामी विविध रोचक रमाइला गीत संगीतका साथमा रमाइला प्रस्तुतिहरू लिएर जमर्को गर्नेछौँ यहाँहरूमा। र श्रोताहरू, आजको यो बसाईमा हामीलाई यहाँहरू यदि तपाईँहरू पनि कुनै कार्यक्रम सूचना या केही गर्दै हुनुहुन्छ कुनै बिहा वर्तमान या कुनै आफ्नो समुदायमा कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई सन्देश लेख्न नभुल्नुहोला र यहाँहरूले हाम्रो फेसबुक पेज द फेसबुक पेज भोइस अफ साङ्गिलाका आवाजहरूमा इनबक्स गर्न सक्नुहुनेछ। र यसै गरी आजको
हजुर श्रोताहरू, आजको कार्यक्रम शुरू गर्न चाहन्छौ आजको पञ्चाङ्गबाट के कसो होइन
एकदम एकदम आज पञ्चाङ्गबाट कार्यक्रम गर्ने शुरूआत गर्ने अनुमति चाहन्छौ श्रोताहरू। र आज मिति विक्रम सम्बत 2070 साल फागुन 4 गते कृष्ण पक्षको प्रतिपदा तिथि आइतबार, नेपाल सम्बत 1134 अंग्रेजी पात्र अनुसार इस्पिसन 2014 फेब्रुअरी महिनाको 16 तारिक र अहिले यहाँ एडिलेडमा बेलुकीको 6:35 गइसकेको छ भने नेपालमा अपराह्नको 1:50 गइसकेको छ।
श्रोताहरू, आजको पञ्चाङ्ग बारेमा तपाईँले खनजीबाट थाहा पाइहाल्नुभयो। अब भने हामीले कार्यक्रममा पहिलो गीती सौगात स्वरूप राख्दैछौं नेपथ्य समूहको आवाजमा रहेको आमा शीर्षकको यो गीत र यो गीतपछि हामी तपाईँहरूसँग फेरि यस्तै अरू हाम्रा आजका कार्यक्रमका अरू श्रृङ्खलाहरू लिएर तपाईँहरू समक्ष आउनेछौं। तर अहिलेलाई भने सुनौ नेपथ्य समूहको आवाजमा रहेको अमृत गुरूङको आवाजमा रहेको स्पेशली भन्नुपर्दाखेरि नेपथ्यको यो गीत आमा तपाईँहरूका लागि आजको कार्यक्रमको पहिलो गीती सौगात स्वरूप। श्रोताहरू, कार्यक्रममा फेरि स्वागत छ तपाईँहरूलाई। वैशव साङ्ग्रिलामा वैशव साङ्ग्रिला हरेक आइतबार साँझ 6:30 बजे तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ। श्रोताहरू, हामीले तपाईँहरूलाई भनिराख्नु पर्दैन, तपाईँहरूलाई थाहा नै छ, किन भन्दाखेरि यो कार्यक्रम तपाईँहरूको मन मस्तिष्कमा आफ्नो ठाउँ बनाउन सफल भइसकेको छ, हामीलाई विश्वास छ। श्रोताहरू, अब भने हामी कार्यक्रमलाई अगाडि बढाउँदैछौँ। खगेन्द्रजी, के छ हालखबर? सन्चै आरामै हुनुहुन्छ?
एकदम आरामै छ।
अनि मेरो पनि एकदम ठिकठाक छ। यो प्रोग्राम सुरु भएको आधा आधी पुगिसक्दापछि के हो यो ताल, के अरे, अहिले पो सन्चो बिसन्चो सोधिरहेछ भन्ने मनमा लागिरह होला।
पक्कै सोधारा, मलाई पनि लाग्यो सोधारा, पक्कै लाग्यो। तर के प्रसङ्गमा उठाउनु भयो यहाँले मलाई प्रश्न?
प्रसङ्ग भन्दा पनि कस्तो भन्दा, अब 14 फेब अस्ति शुक्रबार मात्रै गयो होइन, आज 16 तारिक आइतबारका दिन, शुक्रबार चाहिँ नेपालीमा भन्नुपर्दाखेरि पढ्नै दिवस थियो। कस्तो रह्यो दिन तपाईँको? फेसबुकमा त निकै एकदम प्रेम विभोल भएर तपाईँको एउटा गजल हो कि कविता सायद फेसबुकमा देख्न पनि पाएको थिएँ भने चाहिँ एकदमै इन्ट्रेस्टिङ भएको जस्तो लाग्यो मलाई।
वास्तवमा भन्नुपर्दाखेरि सञ्जयजी, म पहिलादेखि पनि चाहे 14 फेब्रुअरी नभएर अरू दिन पनि म एकदम साथीभाइसँग र आफ्नो साथीभाइसँग पनि म एकदम भनौँ न मायाप्रतिमा एकदम नजिक हुन्छु पनि है, झन् तपाईँसँग कति नजिक हुन्छ। त्यसै गरी सोताहरू मैले
त्यो त मैले हरेकचोटि तपाईँले कहिले काहीँ फोन गर्नुभयो भने तपाईँले सोध्नु भएको पहिलो एक दुईवटा क्वेसन ले मलाई त्यो फिल गराइदिइहाल्छ कि सञ्जयजी कता हुनुहुन्छ, के छ, कस्तो छ, होइन, सन्चो बिसन्चो, त्यो नै वास्तवमा एउटा साथीभाइ अथवा इष्टमित्रमा हुनुपर्ने प्रेम भावना नै त्यही त हो नि, होइन। तर यो 14 फेममा त अब स्पेसल्ली भन्नुपर्दाखेरि माया त सबै फ्यामिली मेम्बरहरू सबैसँग हुन्छ होइन, तर यो 14 फेब्रुअरीलाई चाहिँ पढ्ने दिवस भनेर चाहिँ एउटा प्रेमी र प्रेमिका बीचको रिलेसनसिपलाई अझ सम्बन्धलाई अझ राम्रो बनाउने
हजुर सञ्जयजी, मैले जुन प्रकार राख्न लागि तपाईँ म लगायत सम्पूर्ण साथीहरूलाई र प्रेमी प्रेमीलाई पनि मैले हामी दोया मात्रै नभएर मैले सम्पूर्णलाई पनि मैले यो एउटा सानो कविता कोरेको थिएँ सञ्जयजी, मैले 13 फेब्रुअरीको दिन बेलुका र त्यसलाई मैले सरसर्ती रूपमा मैले फेसबुकमा अपलोड गरेको छु। कति साथीहरूले मन पराएर त्यसलाई लाइक पनि गरिदिनु भएको छ, वा वा क्या दामी छ भनेर कुनै हरफहरूलाई पनि उहाँहरूले दर्शाइदिनु भएको छ, कमेन्ट
गरिदिनु
भएको छ। कतिजनाले सुन्नु भएको छैन भने यहाँहरूसँग म यो राख्न जाँदैछु श्रोताहरू। जुन प्रेम दिवसको दिन, जुन प्रणय दिवसको दिन आज भनेर मैले शीर्षकमा राखेको थिएँ श्रोताहरू, जुन यस प्रकार रहेको छ, आकाशमा धेरै तारा तर पनि जुनै राम्रो सुमधुर प्रेमको नाता गाँध्ने दिन आज राम्रो, बगैँचामा धेरै फूल तर पनि गुलाबै राम्रो, कति बिते पलहरू ती रमाइला दिन हाम्रो, उरास लाग्दो सूर्योदय तर पूर्णिमाको जुन राम्रो, जुनै रातको स्पर्शसँगै बिताउने रात हाम्रो, मिठा सपना देख्छु सधैँ तर पनि कल्पना नै राम्रो, प्रेमको विजय प्राप्त गर्ने आजकै दिन राज हाम्रो, कति मिठो धुन लाग्छ तर तिम्रो मुस्कान राम्रो, हात समाई जिन्दगीको यात्रा गर्ने दिन हाम्रो, लालु पाते उठ तिम्रो तर तिम्रो नयाँ नै राम्रो, हातमा हात मिलाई साथ कसम खाने दिन हाम्रो, धेरै यहाँ प्रेमीहरू छन् तर लाग्छ सानी तिमी राम्रो, तिता मिठा अनि रमाइला बात गर्ने दिन हाम्रो, कति बिते तिर दिन रात र प्रेम दिवसको आज हाम्रो, दुई मुटुलाई नाम दिने आजै हो यो दिन हाम्रो, दुई मुटुलाई नाम दिने आजै हो दिन राम्रो। इति समाप्त श्रोताहरू, र मैले
एकदमै प्रेम विबोल प्रेम यो प्रणय दिवसलाई नै मध्यनजर राखेर खयन्द्रजीले 13 तारिकमा कोरेको यो के भनौँ, यसलाई गजल भनौँ कविता भनौँ,
यसलाई वास्तवमा यसलाई जे भने पनि हुन्छ, मैले एउटा कविता रूपमा यसलाई लेखेको छु, तर अब कविता कस्तो हुन्छ गजल कस्तो हुन्छ,
साह्रै इन्ट्रेस्टिङ लाग्यो। तर योभन्दा अगाडि यस्ता किसिमका उहरू साहित्यिक रचनाहरू तपाईँबाट सुन्न पाइया थिएन, यो पहिलो नै हो कि या पहिले पनि गर्नुहुन्छ?
बेला बेला कोसिस हुन्छ, कोही दिनदेखि अवसर आउनुपर्छ होइन, अब मन मस्तिष्कबाट पनि सोच्नुपर्छ, गहिरो जानुपर्छ।
भनेपछि 14 फेब्रुअरीको असर चाहिँ तपाईँलाई धेरै गहिरो परेको रहेछ भन्ने कुरो बुझ्यो होइन, कुनै अवसर नै चाहिने रहेछ। अवसर पनि कस्तो जुरेछ भन्दाखेरि 14 फेब्रुअरी भ्यालेन्टाइन डे नै जुरेछ। श्रोताहरू, तपाईँहरूको भ्यालेन्टाइन डे कस्तो भयो हामीलाई लेखी पठाउनुहोस्। यदि तपाईँ हामी लगायत हाम्रा श्रोताहरूसँग सेयर गर्न चाहनुहुन्छ भनेदेखि, जसका लागि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ, हाम्रो फेसबुक पेज www.facebook.com/sangrilaka आवाजहरू, त्यसै गरी हामीलाई यदि तपाईँ आफ्नै आवाजमा पनि भन्न सुनाउन चाहनुहुन्छ भनेदेखि हाम्रो स्टुडियोको टेलिफोनमा पनि तपाईँ फोन गर्न सक्नुहुन्छ, 8313500 हजुर 8313500 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी हामीलाई
त्यसै गरी श्रोताहरू, मैले कहाँ त्यहाँ गएको थिएँ श्रोताहरू, मैले जुन फेब्रुअरी 14 फेब्रुअरीको बारेमा म थोरै मैले कुरा गरिरहेको थिएँ, त्यसै गरी श्रोताहरूलाई पनि हामी वैष्णव साङ्गडाको तर्फबाट र हामी दुवै साथी सञ्जयजी र मेरो तर्फबाट पनि यहाँहरूलाई हामी शुभकामना दिन चाहन्छौँ। र यति भन्दै सधैँभरि मिलिरहोस् तपाईँहरूको माया ममता यही छ हाम्रो चाहना, सधैँभरि मिलिरहोस् तपाईँहरूको माया ममता यही छ हाम्रो चाहना, फलोस् फुलोस् हाम्रो अटुट माया यही छ, वैष्णव साङ्गीलाको तर्फबाट प्रणय दिवसको हार्दिक मंगलमय शुभकामना।
श्रोताहरू स्वीकार्नुहोला यो हाम्रो छोटो शुभकामना सन्देश भ्यालेन्टाइन डे स्पेसलको लागि। भ्यालेन्टाइन गइसकेको छ, 14 फेब्रुअरी 2 दिन अगाडि मात्रै भ्यालेन्टाइन डे सबैले रमाइलो तरिकाले फेसबुक पेज भ्यालेन्टाइनमय भएको थियो, देख्न पाइएको थियो। तपाईँहरूको पनि शुभ रह्यो होला, राम्रो भयो होला, सबैजना हाँसी खुसीकन पढ्ने दिवस मनाउनु भयो होला भन्ने हामीले छानेका छौं। र श्रोताहरू, अब भने हामी प्रसंग कार्यक्रमको प्रसंग अगाडि बढाउँदैछौ। यो एउटा समाचार भनौं, समाचार भन्दा पनि एउटा रिपोर्ट, जेनेभा यो गोष्ठी सम्बन्धी सिरियाबारे जेनेभामा भएको वार्ता अवरूद्ध भएपछि ब्रिटिश प्रधानमन्त्री विलियम हेगले वार्ता विफल हुनुको मुख्य कारण राष्ट्रपति बशर अल असद सरकार भएको बताए। उनका फ्रान्सेली समकक्षले असदका प्रतिनिधिहरूले संक्रमणकालीन सरकार गर्ने प्रस्ताव अवरूद्ध पारेका कारण वार्तामा कुनै प्रगति हुन नसकेको बताए। अर्को चरणको वार्ता कहिले हुने त्यो अझै अनिश्चित छ। दोस्रो चरणको वार्ता छैटौं दिनसम्म लम्बिएको थियो तर अन्तिम वार्ता 27 मिनट पछि अचानक अवरूद्ध हुन पुगेको थियो। संक्रमणकालीन सरकार गठन र राष्ट्रिय मेलमिलाप जस्ता मुद्दामा असद सरकारका प्रतिनिधिहरू लचक नभएका कारण वार्ता विफल भएको बताइएको छ। वार्ता विफल भएपछि राष्ट्रसंघका मध्यस्थकर्ता लखदर ब्रहिमीले सिरियाका जनता समक्ष माफी मागेका छन्। म क्षमाप्रार्थी छु, यो वार्ताबाट केही प्रगति होला, केही थोरै भए पनि प्रगति होला र आफ्नो देशमा जारी डरलाग्दो संकट समाधान होला भन्ने सिरियाली जनताको आशा थियो। तर ती दुई चरणका वार्ताबाट हामीले सिरियालीहरूलाई धेरै मत गर्न सकेनौं। लखतर ब्राहिमी राष्ट्रसंघ मध्यस्थकर्ताले भने सिरियाली सरकारका प्रमुख वार्ताकार बसर अल जफिरीले वार्तापछि संवाददाताहरूसँग कुरा गर्दै वार्ता कुनै निष्कर्षमा पुग्न अघि आतंकवाद नियन्त्रण हुनु पर्नेमा जोड़ दिए। गत महिना सिरियाको संकट समाधान गर्ने विषयमा पहिलो चरणको वार्ता भएता करिब 6,000 सिरियालीको ज्यान गइसकेको छ। वार्तामा एजेण्डा तय भइसकेपछि त्यसको व्याख्या वा अपव्याख्यामा अल्झिनुभन्दा सबैले त्यसको सम्मान गर्नुपर्छ। श्रोताहरू, यो सिरियामा जारी गृहयुद्ध सम्बन्धी जेनेवा मिटिङ भएको थियो तर त्यो चाहिँ कुनै एउटा निर्णयमा नपुगिकनै टुङ्गिएको छ र यसलाई यो सिरियाली राष्ट्रपति बसर अल असद को लापरवाहीका कारण यो वार्ता कुनै निष्कर्ष बिना नै टुङ्गिएको आरोप समेत लागेको छ। श्रोताहरू, कार्यक्रम हो भोइस अफ सांगिला। हामी यस्तै देश विदेशमा भएका विभिन्न प्रत्यक्ष चासोका विषय रहने विषयवस्तुहरूमा हामी कुराकानी गर्ने गर्दछौ र अहिले भर्खरै हामीले यो सिरियाको इन्टरनेशनल एउटा रिपोर्ट थियो, सिरियाको जारी भिडन्तको बारेमा, त्यहाँ भइरहेको यो गृहयुद्धको बारेमा, यो जेनेभामा बसेको बैठक कुनै निष्कर्ष बिना नै टुङ्गिएको छ, त्यसको बारेमा हामीले छोटो जानकारी गरायौँ तपाईँलाई। खगेन्द्रजी, अब के छ त हाम्रा श्रोताहरूको लागि अर्को एउटा?
श्रोताहरू, हामी यस्तै विविध जानकारी दिँदै क्रममा सञ्जयजीले अहिले जुन अन्तर्राष्ट्रिय प्रसङ्ग यहाँले उठाउनु भयो र अब म भने यो प्रसङ्गबाट थोरै अलग, सञ्जयजीले भने जस्तै प्रसङ्गबाट थोरै अलग छ श्रोताहरू र एकैचोटि धेरै काम गर्न पुरुषभन्दा महिला सक्षम। अब श्रोताहरूले अहिले उहाँ रेडियो सुनिरहनु भएको होला, उहाँहरूले चाहिँ के सोध्नुभयो भने हामी पक्कै अस्ट्रेलियामा छौँ, अब यो कार्यक्रम के अरे पुरुषभन्दा हामी सक्षम रहेछौँ भन्ने कुराहरू चाहिँ उहाँहरूले जानकारी पाउँ, तर पनि पुरुष पनि कम छैन श्रोताहरू, हामी बोलिरहेका छौँ र हामी पनि कम छैन श्रोताहरू तपाईँहरूलाई जानकारी दिनका लागि। र श्रोताहरू, ब्रिटिस वैज्ञानिकहरूका अनुसार धेरै कामहरू एकैचोटि गर्ने मामिलामा पुरुषभन्दा महिलाहरू बढी सक्षम हुन्छन्। सकेसम्म कमसेकम केही काममा त पक्कै हो। उक्त अनुसन्धान अनुसार तनावपूर्ण परिस्थितिमा पनि सोच विचार गरेर निर्णय वा काम गर्न बढी सक्षम हुन्छन्। मनोवैज्ञानिकहरूको उक्त टोलीका अनुसार विभिन्न कामहरू बीच पनि सन्तुलन राखेर काम गर्न महिला भन्दा पुरूष बढी सुस्त र अव्यथित हुन्छन्। बीएमसी साइकोलोजी नामक अनुसन्धान पत्र प्रकाशनमा उक्त अनुसन्धानका अनुसार विभिन्न कामहरूको बीच सन्तुलन बनाउन महिला र पुरूष दुवैलाई समस्या हुन्छ तर औसतमा पुरूषलाई यसमा बढ़ी समस्या हुन्छ। उक्त अनुसन्धानमा यो प्रश्न पनि उठाएको थियो कि आखिर किन यस्तो हुन्छ र के सबै प्रकारको काममा यस्तो हुन्छ कि कुनै काममा मात्र। अनुसन्धानकर्ताहरूले उक्त अनुसन्धानका लागि पहिलो 120 महिला र 120 पुरूषहरूको कम्प्युटर टेस्ट लिएर तीनको परिणामको तुलना गरेका थिए। उक्त परिणाम दुवै वर्गमा गिन्ती गर्ने र विभिन्न प्रकारको आकृतिहरूबीच चुनाव गर्नु थियो। यदि साँच्चीकै पुरूषको तुलनामा महिलाहरू पनि धेरै काम एकैचोटि गर्न सक्षम हुन्छन् भन्ने यस कारण के हुन सक्छ त? डाक्टर स्टोइक र प्रोफेसर टी एचका अनुसार जुन मामिलामा सभ्यताद्वारा विभिन्न प्रकारका काम र सक्षम हुन सकिन्छ त्यस्ता काममा पुरूषहरूको खराब प्रदर्शन पछाडि तिनीहरू पनि कम सिक्ने गलत तरिका हुन सक्छ। धेरै मानिसहरू यस प्रकारको अन्तरलाई विकासवादी सिद्धान्त भन्न रुचाउँछन्। यस अनुसार को जीव विकास को क्रम में पुरूष खाना खोजना वा कमाउन र महिलाहरू घर चलाउन थालेका थिए। डाक्टर स्टोइज भन्छन्, सीधा शब्द में भन्ने हो भने यदि महिलाहरू धेरै काम एकैचोटि गर्न नसक्ने भए हामी आज विकासको यस स्तरमा पुग्ने थिएनौं। उनी भन्छन् कि यस प्रकारको परिकल्पना मार्फत महिलाहरूप्रति परम्परागत छवि माथि आउँछ, अर्थात महिलाहरूको काम घरमा खाना बनाउने र बालबच्चा पाल्ने, जबकि पुरूषहरू बाहिर गएर शिकार गर्ने र भोजन जुटाउने हो। डाक्टर स्टोए थप्छन् कि जीव विकासको दौरान एकहोरो भएर काम गर्नु पुरूषका लागि बढी लाभकारी हुन सक्छ।
हजुर श्रोताहरू, महिला भन्दा पुरूष भन्दा महिलाहरू चाहिँ धेरै काम एकैचोटि धेरै काम गर्न सक्षम भन्ने शीर्षकमा यो जानकारी गरायौं। श्रोताहरू, अब कार्यक्रममा अर्को एउटा सांगीतिक सौगात राख्ने बेला भएको छ। लाउरी बाकी छोरी शीर्षकमा रहेको यो गीत अहिलेलाई सुनौ र त्यसपछि हामी फेरि उपस्थित हुनेछौ अरू रोचक जानकारीका साथमा र मिठा मिठा गीत संगीतका साथमा। अहिलेलाई भने यो लाउरी बाकी छोरीलाई सुन्दै गरौं। के भन्दै रहेछ नि त ऊ लाउरी बाकी छोरी।
My passion.
कार्यक्रममा पुनः स्वागत छ श्रोताहरू. हामी बोलिरहेका छौं रेडियो डिलर 101.5 मेगाहर्जको तरंग मार्फत. र यहाँहरू साउथ अस्ट्रेलिया बाहिर हुनुहुन्छ भने हामीलाई लगन गर्नुपर्ने हुन्छ र यसको लागि www.radio.edu.au यहाँहरूले लगन गरी हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ. र यदि मात्र होइन श्रोताहरू, यदि तपाईँ कुनै कार्यक्रम गर्दै हुनुहुन्छ या कुनै भेला गर्दै हुनुहुन्छ हाम्रो समुदायमा भनेदेखि चाहिँ हामीलाई सूचना दिन नभुल्नुहोला र तपाईँको सूचना हामी तपाईँहरूका समुदायमा हामी सम्म पुर्याउने कोसिस गर्नेछौ. र यसको लागि हामीलाई फेसबुक पेजमा इन्भाइट गर्न सक्नुहुन्छ वा यदि तपाईँहरू प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ, आफ्नै आवाजबाट प्रत्यक्ष हाम्रो समुदायमा केही सूचना दिन चाहनुहुन्छ भनेदेखि चाहिँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313 5000, यानि कि 8313 5000 मा सम्पर्क गर्नुहोस्. यदि तपाईँ साउथ अस्ट्रेलिया बाहिर हुनुहुन्छ भने 0800 नभुल्नुहोला. र श्रोताहरू, यो कार्यक्रम रहेको छ 220 श्रृङ्खला, आजको श्रृङ्खला रहेको छ र जुन नेपिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज साप्ताहिक कार्यक्रम भोइस अफ साङ्ग्रिलामा.
हजुर श्रोताहरू, भोइस अफ साङ्ग्रिलाको बारेमा त तपाईँहरूले थाहा पाइहाल्नुभयो. हरेक आइतबार साँझ 6:30 बजे तपाईँहरूको रेडियो सेटमा आइपुग्छ र 7:30 बजे हाम्रो कार्यक्रमको अवधि सकिन्छ. हजुर, अब खनजी फेरि तपाईँलाई अर्को एउटा प्रश्न, आज प्रश्नै प्रश्नले
तपाईँलाई
यो पनि अब यो 14 फेब्रुअरीसँग ठ्याक्कै रिलेटेड चाहिँ होइन होइन, तर त्योसँग यो यो कुराले चाहिँ 14 फेब्रुअरीलाई असर चाहिँ पार्न सक्छ क्या.
होइन, भन्न खोजेको चाहिँ तपाईँ विगतका कार्यक्रममा भन्दा मलाई यति प्रश्न सोध्नु हुन्न थियो भने 14 फेब्रुअरीले केही तपाईँलाई प्रभाव पारे जस्तो छ नि.
होइन, 14 फेब्रुअरीले मलाई होइन तपाईँलाई के कति फरक प्रभाव पार्छ भन्ने कुरामा यस यो मैले अब जुन प्रस्तुत गर्न गइरहेको छु नि त्यो कुराले धेरै मान्यता राख्छ क्या. त्यो भएर मैले तपाईँलाई प्रश्न गर्न खोज्दैछु.
प्रश्न
रेडी हुनुहुन्छ. प्रश्न अब हुन त फेरि यो भाउजूले अहिले सुनिराख्नुमा रहेछ भने भेलि भरे फेरि गाली खानु होला. तर भाउजूलाई म यहाँबाटै भन्न चाहन्छु, भाउजू यो प्रश्न जस्ट एउटा उसको लागि मात्रै हो. प्रश्न, यदि तपाईँ कुनै लेडिजलाई अथवा कुनै स्त्रीलाई हेर्नुहुन्छ भने तपाईँले पहिलो 4-5 वटा के कुरामा चाहिँ भनौँ न ठ्याक्कै हेर्ने बित्तिकै याद गर्नुहुन्छ, विदिन 10-12 सेकेन्डमा एकजना युवतीलाई तपाईँले हेर्नुभयो र त्यो युवतीको तपाईँले के कुरा याद गर्नुहुन्छ?
अब अस्ट्रेलियाको प्रसङ्गमा गर्ने यता नेपालभित्र यता नेपाल बाहिरको कुरा गर्ने,
तपाईँ बारी बस्नु भएको छ कि अस्ट्रेलियनहरूलाई हेर्नु?
होइन, जस्तै अब अस्ट्रेलियाको सवालमा कुरा गर्ने हो भने त अब कहाँको नेसनलिटी हो भन्ने कुरा चाहिँ कहाँको त नागरिकता नागरिक हुनुहुन्छ भन्ने कुराहरू पहिलो मेरो नजर जान्छ उहाँहरूमा, चाहे महिला चाहे पुरुष होस्. महिलामा प्रश्न उठाउनु भयो.
हजुर हजुर, महिलाको लागि होइन, यदि तपाईँले अभियसली तपाईँ कुनै एकजना युवती तपाईँको आँखा अगाडि पर्नुभयो र त्यो युवतीको 4-5 वटा कुरा तपाईँलाई ठ्याक्कै भनौँ न हेर्ने बित्तिकै याद हुने के कुराहरू के होला?
अब तपाईँले जो जटिल प्रश्न उठाउनु भयो कि मलाई, म यसको प्रश्न उत्तर चाहिँ अब तपाईँलाई भरे यो कार्यक्रम पछाडि मात्रै.
ल ठिकै छ, तपाईँले अहिले यहाँ के अरे भरे भाउजूको गाली खाइन्छ भनेर अहिले यहाँ चाहिँ आफूलाई बचाउने कोसिस गर्नुभयो, नोरी त्यसको लागि केही छैन. तर श्रोताहरू भनौँ न, पहिलो हेराइमा पुरुषहरूले महिलाको राख्ने 5 वटा कुरा के याद राख्दो रहेछन् भन्ने कुरा म यहाँनिर तपाईँहरूलाई यो प्रस्तुत गर्दैछु. यो तपाईँहरूको आँखा जुद्यो होइन कसै युवतीप्रति युवतीसँग, उनले तपाईँलाई झट्ट हेर कुनै युवतीलाई तपाईँले झट्ट हेर्नुभयो र त्यही 2-4 सेकेन्डको हेराइमा नै पुरुषले तपाईँको बारेमा अथवा युवतीको बारेमा 5 के कुराहरू सोचिसकेका हुन्छन् र ती याद गरिसकेका हुन्छन्. एकछिन सुनौ है त. फर्स्ट कुरा के रहेछ भन्दाखेरि, कपाल बाँध्नु भएको छ या खुल्ला छ
भनेपछि
युवतीले अब तपाईँले बाँधेको छ पहिलो कुरा त्यो याद गर्दो रहेछ. कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधेको छ, पुरुषहरूले यो कुरा पहिलो नजरमा नै याद राख्छन् होइन. रूपन्जेलको जस्तो लामो कपाल उनीहरूलाई चाहिँदैन, तर जस्तो भए पनि उनीहरूलाई खुल्ला कपाल नै मनपर्छ. आफूलाई मन परेको महिलाको कपाल खेलाउन पुरुषहरू चाहन्छन्. पहिलो प्रसङ्ग यो रहेछ है, के अरे पुरुषलाई पहिलो कपाल बाँधेको छ या खुल्ला छ भन्ने कुरो पहिलो याद हुँदो रहेछ. त्यसै गरी दोस्रो, एक वास्तविक मुस्कान है. अब तपाईँको मुस्कान आँखामा झल्किन्छ, यदि यसको उत्तर सकारात्मक छ भने तपाईँ झन खुसी हुनुहोस् किनभने पुरुषहरू तपाईँको वास्तविक मुस्कानको निर्णय निर्णय गर्न माहिर हुन्छन्। वास्तविक मुस्कान, अब मुस्कानहरू त धेरै किसिमका हुन्छन्, कति चाहे तपाईँले कसैलाई भनौँ न एउटा खिची गरेर मुस्कान पनि दिन सक्नुहुन्छ, या चाहिँ जस्ट देख्नु भयो खिस्सा हाँस्यो
सक्यो
त्यो पनि हुन्छ। तपाईँको वास्तविक मुस्कान भनेको चाहिँ तपाईँको आँखामा झल्किन्छ अरे कि लेडिजहरूको, होइन उहाँहरूको वास्तविक मुस्कान भनेको चाहिँ आँखामा झल्किन्छ अरे। यदि तपाईँ वास्तविक मुस्कानमा हुनुहुन्छ भनेदेखि दोस्रो पुरुषहरूले महिलाहरूको याद गर्ने कुरा भनेको मुस्कान रहेछ। त्यसै गरी तेस्रो स्वरको वास्तविकता, आवाजको वास्तविकता, होइन आवाज कस्तो किसिमले, कस्तो किसिमको आवाज छ उसको। एक अध्ययनका अनुसार पुरुषहरू महिलाको स्वरलाई बढी ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार रहेछ, होइन। त्यसै गरी तपाईँको हिपको बनावट अथवा कम्मरको बनावट, महिलाहरूको कम्मरको बनावट पनि पुरुषहरूले याद गर्ने पाँचवटा चीजहरू मध्ये एक हो। यदि तपाईँको पेट हिप भन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरुषहरूले यसको निकै ख्याल राख्छन्। अलिकति यो रोमान्टिक
बायोलोजिकल
पट्टि गएको छ। र अर्को पाँचौं र अन्तिम याद राख्ने कुरा चाहिँ के रहेछ भन्दाखेरि युवतीको आँखा,
हजुर,
मृगनयनी छ या बदामी आँखा छ या चाहिँ उल्लुको जस्तो आँखा छ,
हजुर हजुर,
त्यो कुरा चाहिँ पुरुषहरूले महिलाको याद गर्ने पाँचौं कुरा रहेछ। मानिसहरूले शरीरको अरू भागहरू भन्दा आँखामा बढी ध्यान दिन्छन् अरे। श्रोताहरू तपाईँहरूले थाहा पाउनुभयो होला, यदि तपाईँ पुरुष हुनुहुन्छ भनेदेखि तपाईँले यी कुराहरू ध्यान राख्नुहोला। अबदेखि कुनै, अब यदि तपाईँ सिङ्गल हुनुहुन्छ भनेदेखि है, होइन, अब त्यो अलरेडी बिहा भइसकेको छ या चाहिँ गर्लफ्रेन्ड छ भनेदेखि यस्तो कुराहरू तपाईँले ध्यान याद गर्न पाउनुहुन्न किन भन्दाखेरि तपाईँ अलरेडी कसैसँग इन्भल्भ हुनुहुन्छ। यदि तपाईँ सिङ्गल हुनुहुन्छ र तपाईँ कुनै लेडिजलाई देखेर के कुरा चाहिँ म याद गर्न सक्छु भन्ने कुरा तपाईँलाई लाग्छ भनेदेखि हामीले भर्खरै सुनायौँ कपाल बाँधेको छ या खुल्ला छ, होइन, वास्तविक मुस्कान, स्वरको वास्तविकता, तपाईँको अब भनौँ न लेडिजको हिपको बनावट, कम्मरको बनावट भनौँ न, होइन, बारुली कम्मर कमर भन्छन् नि, त्यस्तै गरी लास्टमा आँखा रहेछ। यदि तपाईँ लेडिज हुनुहुन्छ भनेदेखि, होइन, हाम्रो श्रोता मध्ये कोही पनि अहिले सुनिराख्नु भएको छ भनेदेखि तपाईँहरूले यी कुराहरू पनि ध्यान गर्नुहोला। यो मान्छे यदि कुनै तपाईँले मन परेको मान्छे भेट्नुभयो भने त्यो मान्छेले तपाईँका यी कुराहरू पनि याद राख्न सक्छन्।
हजुर हजुर,
कस्तो लाग्यो प्रसङ्ग?
मलाई साह्रै मन पर्यो। मलाई त यो कपाल भन्दाखेरि यो सेकेन्ड नम्बरमा मुस्कान चाहिँ साह्रै मनपर्छ,
साह्रै मनपर्छ,
चाहे महिला होस् चाहे पुरुष होस्, बाटो हिँड्दाखेरि यसो हाँसिदियो
भने खुसी लाग्छ नि। हो नि, वास्तवमा के हाँस्नलाई के जान्छ,
फाइदा
पनि हो तपाईँको। त्यो कसैलाई देखेर तपाईँ खिस्सा हाँस्नुभयो भने तपाईँको मानसिकता पनि एकदमै चुस्त हुन्छ,
एकदमै,
र त्यो तपाईँलाई हेरेर तपाईँले जो प्रति एउटा मुस्कान दिनुभयो नि त्यो मान्छे पनि तपाईँ प्रति एकदम सकारात्मक हुन्छ। कस्तो हँसिलो मान्छे रहेछ, कति मजाको मान्छे रहेछ, खिस्सा हाँसेर गयो, केही नबोले पनि, चिन्दै चिनेको छैन तै पनि हाँसेर गयो, त्यो तपाईँलाई भनौँ तपाईँको अनुहार त्यसको त्यो मान्छेको प्रति सधैँ एउटा सकारात्मक रूपमा मनस्पटलमा रहिरहन सक्छ।
एकदमै एकदमै
श्रोताहरू, यी बेला बखतमा हुने कुराहरू हुन् र अहिलेलाई भने हामी
अर्को गीत संगीततर्फ जुन गीत रहेको छ
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङविलाका आवाजहरू रेडियो एडिलेड 101.5
FM मा। यो अब कस्तो छ भने देश जुन देशमा बस्यो त्यो देशमा बसिसकेपछि त्यो देशको राजनीतिक अवस्था आर्थिक अवस्था र सामाजिक अवस्थाप्रति जति अरू जनताहरूलाई चित्त दुख्छ जति उहाँहरू राम्रा कुराबाट खुसी हुनुहुन्छ त्यति नै हामी कलाकार पनि हुन्छौँ किनकि हामी समग्र रूपमा कलाकार मात्रै नभई एउटा नेपालको जनता हौ। हाम्रो पेसा मात्रै फरक हो किनकि हामी कलाकारितातर्फ लाग्यौँ त्यो देशको विकास होस् राम्रो होस् भन्ने हामीलाई पनि छ र हामीले पनि भर मजदुर प्रयास गरिरहेछौँ। अब हामी मात्रै उठेर त हुँदैन, हामीले एउटा मीडिया मार्फत व्यङ्ग्य गरेर तिमीहरूले यो गल्ती गरिरहेछौ है भनेर नेताहरूलाई सचेत गराउने काम मात्रै गर्ने हो। हामी बन्दुक बोकेर उहाँहरूलाई टाउकोमा गएर ढुङ्गा हानेर उहाँहरूलाई बाटो बन्द गरेर नेपाल बन्द गरेर देशलाई नै तहस नहस पारेर सतर्क गराउने स्थिति हाम्रो हुँदैन। हामीले मात्र मिडियाको तर्फबाट सतर्क गराउने हो। त्यसले गर्दाखेरि देशमा छिटो संविधान बनोस्, छिटो देशमा अमन चयन कायम होस्, छिटो जनताले सुख पाउन्, विश्वमा अहिले यो 21 औं शताब्दीमा नेपाल छोडेर हामी अरू भूमिमा पुग्न साथ त्यो भूमिका चिल्ला बाटो अग्ला घर त्यहाँको शान्ति सुव्यवस्था अनि त्यहाँको नियम कानून सहजै पार गरेर सब जनताहरूले एकदम सुख उपभोग गरिरहेको देखेपछि हाम्रो देशमा पनि यस्तै होस् भन्ने हामीले चाहना राखेका छौँ। किनकि हाम्रो देशमा प्रजातन्त्र त आयो तर विश्वमै नभएको प्रजातन्त्र आएको छ। किनकि अरू देशमा पनि हामीले नियम कानून मानेर सिस्टममा हिँडेर त्यहाँको रुल एन्ड रेगुलेसनसँग मिसिएर हामीले आदर गरेर हिँड्नुपर्छ। तर हाम्रो देशमा चाहिँ न कानून मानेका छन् न रुल एन्ड रेगुलेसन छ। जथाभावी एकदम त्यो छाडा किसिमको राजनीति तन्त्र भइरहेछ। त्यसले गर्दाखेरि एउटा राजनीतिक अस्थिरता भइसकेपछि देशलाई कतिसम्म बिगार्दो रहेछ भन्ने कुरा हामीले भोगिरहेछौँ। र कतिपय कलाकारहरू आवेशमा हम्फालेर राजनीति पार्टीहरूप्रति समर्पित भइरहेछन्, तर म चाहिँ त्यसको विरोधमा छु। किनकि हामी कलाकार भनेको सबै राजनीतिक पार्टी सबै नेपाली जनताका अब स्वतन्त्र सबैको माया चाहन्छौँ हामी। किनकि एउटा पक्षमा एउटा राजनीतिमा लाग्दाखेरि हामीलाई त्यही राजनीति पार्टीको मात्रै कलाकार हो कि भन्ने भान हुन्छ। त्यसले गर्दा सबैको स्वतन्त्र रूपमा माया पाउन चाहन्छौँ। भोलि हामी राजनीतिमा हुन त गइसकेका छन्, कतिपय साथी कलाकारहरू छिरिसकेका छन्, तर आवेशमा उहाँहरूलाई सल्लाह सुझाव दिने मान्छे भइदिएन, उहाँहरू हम्फालेर गइ नै हाल्नुभयो। म चाहिँ त्यसको खिलाफमा छु।
के हजुर कलाकारहरू राजनीतिमा हम्फालिरहेछन् भन्नु
हजुर
त्यो एक दुईजना मात्रै होइन तर कलाकारहरू पनि धेरै देखिएको छ त्यसरी राजनीतिक पार्टीमा हुमिने त्यो
होइन। यो चाहिँ कस्तो छ भने कोही दुई चारवटा फिल्म खेल्न साथ कलाकार हुने पनि छन्, एउटा फिल्म खेलेर कलाकार हुने पनि छन्, त्यस्तामा हम्फाल्ने त्यस्ता जमात बढी छन्। र कतिपय कलाकार कस्ता छन् जो पहिला काम पाए अहिले काम पाउन छोडे, अब के गर्ने भन्दाखेरि अब राजनीतिक पार्टीपट्टि गएर केही अवसर लिने कि त्यताबाट केही फाइदा लिने कि भनेर छिर्ने पनि छन्। अब कस्तो भने जो डाइरेक्सन पनि गर्न सक्छन्, लेख्न पनि सक्छन्, एक्टिङ पनि गर्न सक्छन्, नम्बर वान छन्, त्यस्ता कलाकार जान बाँकी नै छ। कोही त्यस्ता पनि गएका छन्। किनकि कोही सबै कलाकार म राम्रो भन्दिनँ, कलाकारितामा राम्रो भएको कलाकार बिएमा राम्रो नहुन नि सक्छ, बिएम राम्रो भएको कलाकार कलाकारितामा राम्रो नहुन नि सक्छ। अब जो अवसर नपाएर छटपटाएर हिँडिरहेछन् नि त्यस्तो मात्रै गएको जस्तो लाग्छ मलाई। एकताका उनीहरूले एउटा समय खाए कलाकारिता क्षेत्रमा होइन, अब अहिले अवसर पाउन छोडेपछि अब के गर्ने, अब एउटा राजनीतिक पार्टीमा छिर्ने, त्यहाँबाट धम्क्याएर त्यहाँबाट घुर्की लगाएर कहाँ कुन ओहदामा हम्फाल्ने र कसरी कार्यक्रम लिने र कसरी हिँड्ने भनेर नबुझिकन हम्फाल्नेहरू छन्। अब त्यसमा पनि कस्तो छ भने नि नेपालमा त्यस्ता किसिमका मान्छेहरू त छैनन्, अहिलेसम्म मैले देखेको छैन।
डाक्टर केसीलाई के भन्नुहुन्छ?
डाक्टर केसीलाई पनि अब उहाँको पेसा सम्बन्धी के कुरा चित्त बुझेन हामीलाई कन्फर्म थाहा छैन। हामीले सरसर्ती हेर्दा अब एउटा फलाना व्यक्ति नियुक्ति हुने ठाउँमा फलाना व्यक्ति नियुक्ति गरिदियो गभर्मेन्टले भनेर उहाँले अनसन सुरु गर्नुभएको छ, तर डाक्टर केसी कुन पार्टीमा हुनुहुन्छ त्यो चाहिँ थाहा छैन। उहाँ स्वतन्त्र हुनुहुन्छ कि उहाँको नि कुनै पार्टीमा लगाव छ कि त्यो चाहिँ हामीले बुझ्न सकेका छैन। सरसर्ती हेर्दाखेरि उहाँको त्यो अब घुर्की यो मान्छेलाई हुँदैन यो मान्छेलाई हुन्छ भन्ने उहाँको व्यक्तिगत इच्छा हो कि साँच्चीकै हामीलाई पनि हुने इच्छा हो कि त्यो चाहिँ क्लियर रूपमा बाहिर नआइसकेका हुनाले उहाँको बारेमा चाहिँ मलाई अलिकति बोल्न गाह्रो छ। कलाकारले हामीले सामाजिक अभियान सुरु गरेका छौँ, किनकि हामीले जस्तो कि एकपटक जिरी खुर्सानीले उसको पर्वतको रानी पानी गाविसमा गएर 5 जना अपाङ्ग बालबालिकाहरूलाई हेल्प गऱ्यौँ, कुष्ठरोगीहरूलाई गऱ्यौँ। अपाङ्ग बालबालिकाहरूलाई हामीले 300 एपिसोडको दौरानमा 300 जनालाई नै हामीले खाना खुवाएर 2.5 घन्टा फ्रीमा उहाँहरूलाई कार्यक्रम गरिदिएर फ्रेस गराउने काम पनि गरेका थियौँ। कुष्ठरोगीहरूलाई कम्बलहरू वितरण गरेका थियौँ, जस्तो कि हामीलाई युरोपबाट बेल्जियमबाट त्यहाँ कुनै यस्तो संस्थाहरूलाई तपाईँहरूले दिनुहोला भनेर पठाएका थिएनन् त्यो पैसा। हामी कलाकारहरूलाई जिरे खुर्सानीको कलाकारलाई पिकनिकमा गएर तपाईँहरू खानुहोस् भनेर हामीलाई केही रकम पठाइएको थियो, तर हामीले त्यो रकमलाई हामीले उल्टो त्यति नै रकम थपेर कुष्ठरोगीहरूलाई हेल्प गऱ्यौँ।
कति कति जति रकम छ
झन्नै उहाँहरूले 20-25 हजार पठाउनु भएको थियो, हामीले अरू 20-25 हजार थपेर एउटा कुष्ठरोगी संस्था थियो। हुन त धेरै संस्थाहरू छन् हामी क्रमै रूपमा गर्दै जान्छौँ, तर त्यो एउटा संस्थामा गएर हामीले 50-60 हजारको कम्बल अनि उहाँहरूलाई कपडाहरू सबै गएर जिरे खुर्सानीमा खिचेरै हामीले देखाएको थियौँ।
हजुर तपाईँको त्यो प्रोग्राम मैले पनि हेरेको थिएँ, एउटै घरका 4-5 जना बालबालिका अपाङ्ग बालबालिकाहरूलाई सहयोग गर्नुभएको थियो होइन। आगामी दिनहरूमा
अब राख्न त सस्पेन्स राख्नु पर्थ्यो यो कुरा होइन। आगामी दिनहरूमा सुदूरपश्चिमको एउटा गाउँमा झन्नै 5 जना परिवारसहित पाँचजना बाल बालिका र आमा गरेर पाँचजना अन्धा छन्, टोटल्ली ब्लाइन्ड। अनि बाउले चाहिँ एउटा आँखा देख्ने, तर उसले त्यो टोटल्ली ब्लाइन्ड परिवार पाल्न गाह्रो भएर उसले छोडेर अर्को श्रीमती लिएर बसेका छ अरे, अनि त्यो आमालाई पनि पाल्न गाह्रो छ। त्यो हामीले भर्खर भर्खर हाम्रो जानकारीमा आएको छ, हामी त्यहाँ पनि गएर उहाँहरूलाई सहयोग गर्ने एउटा जमर्को चाहिँ गरिरहेछौँ, त्यो ठाउँ पत्ता लगाउन खोजिरहेछौँ। न्युजमा मात्रै सुन्यौँ, अब नेपालमा भनेर हुँदैन होइन, त्यहाँ यो ठाउँमा यस्तो रहेछ भनेर त्यहाँको जान्ने मान्छे कसैलाई केही चिज सोध्न खोजे बताइदिँदैनन् कि हतपति, आफैले पत्ता लगाउनुपर्छ, किनकि यिनीहरूले क्रेडिट लिन लाए त्यहाँ गएर भन्ने हुन्छ, अब खुट्टा तान्ने प्रवृत्ति छ। त्यसले गर्दाखेरि हामीले करिब करिब त्यो रुकुमतिर छ जस्तो लागेको छ।
खुट्टा तान्ने प्रवृत्ति राजनीतिमा मात्रै थियो, कलाकारितामा पनि रहेछ?
एकदमै छ, हरेक क्षेत्रमा छ, किनकि कोही अगाडि जान लाग्यो कि कसैले राम्रो काम गर्न लाग्यो कि अरू जान नसक्ने र गर्न नसक्नेहरूले खुट्टा तान्छन् हाम्रो लाइनमा पनि। यो सबै राजनीतिकरण हो, जबसम्म हाम्रो देशमा राजनीतिकरण गर्ने ऊ नीति नियमहरू हट्दैन तबसम्म यो यस्तै नै भइरहेको छ, किनकि नयाँ संविधानमा संवेदनालाई गाह्रै पनि होला, एउटा क्षेत्रको होइन, अब कत्रो संविधान बनाउने भन्ने कुरा आउँछ। सानो देशमा महाभारतको रामायण बनाएको जस्तो गरेर संविधान बनाउने कुरा आएन, अब अलि सर्ट किसिमले छोटो मिठो संविधान बनाउनु पऱ्यो भने यी सबै सेक्टरलाई ओगट्नलाई गाह्रै पर्ला, किनकि कलाकारिता क्षेत्रले हामीले राजस्व धेरै बुझाएका छौँ, गभर्मेन्टलाई राजस्व कलेक्सनमा हामीले यो फिल्म लाइनको तर्फबाट धेरै राम्रो गरेका छौँ। त्यसले गर्दाखेरि हाम्रो क्षेत्रलाई समेट्न पर्ने हो, अब यहाँ गिजिङ मिजिङ धेरै क्षेत्रहरूले हामीलाई समेट्नुपर्छ भन्न आउँदाखेरि अब यति मात्रै क्षेत्र समेट्ने, यो धेरै क्षेत्रलाई समेट्न गाह्रो पर्छ भनेर सबै क्षेत्रहरूलाई साइड लाउँदाखेरि सायद हाम्रो पनि साइड लाग्न सक्छ कि चलचित्र उद्योग फस्टाइसकेका छैन,
खेलकुद परिषद होइन, अनि यो प्रज्ञा प्रतिष्ठान, यिनीहरूमा चाहिँ राजनीतिक नियुक्ति गर्ने भनेर संविधानमा लेखिएको छ, त्यसको विकल्पमा चाहिँ के हुनसक्छ त? अहिले त्यो राजनीतिक नियुक्तिले यति धेरै विवाद लिएर आयो, यति धेरै समस्या लिएर आयो होइन, अब विकल्पमा चाहिँ के हुनसक्छ?
होइन, मेरो विचारमा के हुन्छ भने राजनीतिक नियुक्ति होस् तर सिनियरिटीको हिसाबमा, ट्यालेन्टको हिसाबमा कदर होस् के, जो मान्छेसँग खुबी छ त्यो मान्छेले जान पाउनै पर्छ, र सिनियर छ भने पनि कसैमा खुबी छैन भने त्यसले जान पाउँछ भन्ने छैन, किनकि हामीले त त्यो ठाउँलाई सुधार्नु छ नि त। राजनीतिक नियुक्ति होस् तर त्यसबाट एउटा क्यापेबल व्यक्ति छानिएर त्यो संस्था चलाउन सक्ने व्यक्तिलाई छानिएर लगियोस्, किनकि राजनीतिक रूपमा नेताहरूलाई भोलि फाइदा गराउने, त्यहाँबाट त्यहाँ लगेको बजेट कटौती गरेर ल्याएर नेताहरूको चरणमा चढाउने खालको व्यक्तिलाई चाहिँ नलगियोस्, किनकि त्यो क्षेत्रको सुधार गर्नेलाई लानु पर्यो।
अन्तमा अब प्रसङ्ग अलिकति बदलौँ, हजुरहरूको नयाँ फिल्म छयकान्छा भर्खरै रिलिज भएको छ, यसको बारेमा नि यसो के भयो?
अब यो छयकान्छामा वास्तवमा हामीले प्रमुख पात्रको रूपमा तितेजिरे, मेरी बासे, तिनटै सिरियलका कलाकारहरूलाई समेटेर गराएका छौँ, हामी सबैको देन छ त्यसमा, बहुत रमाइलो वातावरणमा हामीले त्यो कार्यक्रम सुट गऱ्यौँ, किनकि लुट फिल्मभन्दा पछि अहिले त्यसरी चलेको फिल्म अरू आइसकेका थिएन, अहिले छयकान छले नेपालमा अलिकति राम्रै गरिरहेको छ।
तर क्रिटिक्सहरूले कतिपय समय कतिपय भनेका छन् भने चाहिँ पाङ्नपुङको फिल्म भनेर भनेका छन्, कमेडीहरूले फिल्म बनाए त्यसैको आधारमा मात्रै फिल्म चलाएको छ तर स्टोरी छैन, त्यसको केही खासै डायलग छैन भन्ने पनि सुन्यो।
त्यो होइन, त्यस्तो छ हामीले हेर्दाखेरि, किनकि त्यसमा एउटा मेन स्टोरी भनेको के छ भने एउटा नारीले एउटा कुनै पनि खोट नभएको पात्र, एउटा कुनै पनि खोट नभएको पुरुष खोज्दाखेरि कति हन्डर पाउँछ, त्यसको कथाको थिम त्यो हो होइन। अब सरसर्ती स्टोरी बगाएरै लानलाई त अब छजना मेन आर्टिस्ट एकजना हिरोइन, त्यही भएर छवटा हिरो र एकजना हिरोइन भए भएर नाम पनि छयकान छ राखिया छ। अब यदि स्टोरी पनि नभएको हो, ताइन तुइँको हो भने त यसरी चल्न नहुने, किनकि अब त्यो स्टोरी नै नभएको ताइन तुइँको फिल्म के हेर्नु भन्ने दर्शकहरूको जमातभन्दा राम्रो फिल्म हेर्ने दर्शकै जमात बढी छ।
अर्को आरोप चाहिँ तपाईँहरूलाई के छ भने
हजुर,
तपाईँहरू आफै पनि टेलिभिजन कर्मीहरू हुनुहुन्छ, टेलिभिजनमा सबै एकदमै चर्चित हास्य टेलिश्रृङ्खलाहरू चल्छ, त्यहाँबाट बढी प्रचार प्रसार
हो,
मिडियामा पनि प्रचार भयो, त्यस कारणले गर्दा चाहिँ दर्शक घरसम्म आए भन्ने आरोप छ
हो, त्यो चाहिँ सही कुरा पनि हो, हामीले धेरै प्रचार प्रसार गऱ्यौँ, किनकि हामीलाई एउटा सेलुलाइट फिल्मका कलाकारहरूले, यो ठुलो पर्दाका कलाकार हामी पनि सबै अहिले टेलिफिल्ममा हुने कलाकारहरू सबैले चालिस पचासवटा ठुलो पर्दाको चलचित्र पहिल्यै खेलिसकेका छन्, तर उहाँहरूले हामीलाई अहिले आएर यो सानो पर्दाको कलाकार हो यिनीहरू सानो पर्दामा मात्रै सीमित हुन्छ ठुलो पर्दामा चल्दैन भन्ने जुन सन्देश उहाँहरूले दिन खोज्नुभयो उहाँहरूको अरू चलचित्रहरूको प्रिमियर सो हुँदाखेरि पनि हामीलाई नबोलाउने अनि उहाँहरूकोमा हामी खेल्न गयौँ भने हामीलाई जोकरकै रूपमा मात्रै फाटाफुट्टा सिनहरू राखिदिने अनि पोस्टरमा पनि हाम्रो फोटोहरू नराखिदिने त्यो किसिमको प्रवृत्तिले गर्दा हामीले देखाउन खोजेको पनि हो किनकि इगो पनि थियो हामीसँग एउटा कस्तो किसिमको इगो भने हामीलाई सानो पर्दामा मात्रै उहाँहरूले सीमित राख्न खोज्नुभयो हामी ठुलो पर्दामा पनि जम्न सक्छौँ भनेर हामीलाई देखाउनु नै थियो त्यसले गर्दा हामीले तिनटै टेलिफिल्मबाट हामीले प्रचार प्रसार व्यापक गरेको चाहिँ हो।
अब ठुलो पर्दामा आउने तयारी
होइन यो एउटा हाम्रो रहर हो हामीले एउटा ठुलो पर्दाका दर्शकहरूलाई सानो पर्दा र ठुलो पर्दाका दर्शकहरू त एउटै हुन् हामीले घरमा बसेर हेर्ने वातावरण बनाइदिएका छौँ भने ठुलो पर्दाले हलसम्म जाने वातावरण बनाइदिएको छ त्यसले गर्दाखेरि हामीले यो एकपटक सबैजनाले टेस्ट गरेर हेरेका हौँ यो हाम्रो फिल्म ठुलो पर्दा पनि चल्दो रहेछ हाम्रो कलाकारिता भनेर देखाउन खोजे मात्रै हो प्रोफेसनै ठुलो पर्दा बनाएर त्यसमा आउने नियत चाहिँ छैन अहिले।
हस् समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
हस् यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद यो भोइस अफ साङ्ग्रिला जुन कार्यक्रम छ तपाईँहरूको यो रेडियो मार्फत जुन यो भोइस अफ साङ्ग्रिला कार्यक्रम जान्छ यसले अझ मनोरञ्जन दिलाउँदै जाओस् अस्ट्रेलियामा बस्नुभएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई म यही शुभकामना दिन चाहन्छु धन्यवाद।
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा।
श्रोताहरू अहिले सुन्नुभयो साङ्गीलाका आवाजहरूको जुन छोटो कमर्सियल ब्रेक त्यसपछि त्योभन्दा अगाडि श्रोताहरूले सुन्नुभयो हास्य कलाकार मुखामा हान्नु पुवाक्क मुखामा हान्नु जस्तो शिव हरि पौडेलसँग हाम्रो सहकर्मी साथी सञ्जयजीसँग कुराकानी जुन केही हप्ता अगाडि जुन महायात्रामा उहाँ सामेल
हुनुहुन्थ्यो
गरिएको कुराकानी
यो शिव हरि पौडेलसँग यो जिरे खुर्सानीका एकदमै लेखक तथा निर्देशक र नेपाली कमेडीमा अहिले चाहिँ एकदमै चर्चामा रहेका शिव हरि पौडेलजीसँग हामीले कुराकानी गरेका थियौँ लगभग एक महिनै हुन आँट्यो तर समय व्यस्तताका कारण हामीले यो इन्टरभ्यू तपाईँहरू समक्ष सुनाउन भ्याइरहेका थिएनौँ तर आज मौका मिल्यो र सोही अवसरमा तपाईँहरूलाई हामीले यो इन्टरभ्यू पनि प्रस्तुत गर्यौं। श्रोताहरू शिवहरि पौडेलसँगको इन्टरभ्यू तपाईँले यो ब्रेकभन्दा अगाडि सुन्नुभयो
र श्रोताहरू हामी यस्ता विविध कार्यक्रम लिएर आउने गर्दछौं र अबको प्रसंगमा संविधान बनाउन सरकार दृढ जुन सुशील कोइरालाको प्रसंग छ प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्र संविधान सभाबाटै संविधान निर्माण गरेर अहिलेसम्मका सबै उपलब्धिलाई संस्थागत गरिने बताउनु भएको छ। उहाँले संविधान सभामा सहभागी सबै राजनीतिक दलले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै संविधान निर्माण गर्ने कार्यमा वर्तमान सरकार दृढ रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्ने नेपालका सबै दलको सामूहिक प्रतिबद्धता हो यो कार्यलाई पूरा गराउन सरकार दृढ संकल्पित छ। शनिबारबाट काठमाडौँमा शुरू भएको दक्षिण एसियामा शान्ति र सुरक्षा सहयोगात्मक विकास विषयक क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनु भएको हो। प्रधानमन्त्री कोइरालाले वर्तमान सरकारले नेपाली जनताको हित र विकासका लागि संविधान सभामा प्रतिनिधित्व गर्ने र नगर्ने सबै राजनीतिक दलसँग सहकार्य गर्ने पनि बताउनुभयो। उहाँले नेपाली जनताले संविधान सभाको निर्वाचन मार्फत दिएको अभिमतलाई कदर गर्दै संविधान लोकतन्त्र र शान्ति र विकासका लागि कार्य गर्नु वर्तमान सरकारले दायित्व रहेको बताउनुभयो। प्रधानमन्त्री कोइरालाले भन्नुभयो हामी विश्वको प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा प्रजातान्त्रिक पद्धतिलाई संस्थागत गर्न चाहन्छौं। उहाँले आफ्नो मुख्य चाहना प्रमुख चाहना भनेकै शान्ति र स्थायित्व सहितको समृद्ध प्रजातान्त्रिक मुलुकको निर्माण गरी सबै नेपाली नागरिकलाई स्वतन्त्र र सम्मानका साथ बाँच्न पाउने अधिकार दिलाउनु रहेको बताउनुभयो। प्रधानमन्त्री कोइरालाले कुनै पनि मुलुकको सामाजिक आर्थिक रूपान्तरण नभई राष्ट्र र जनताको उन्नति सम्भव छैन भन्ने बुझेर नै आफूले लगानी मैत्री वातावरण बनाउन जोड़ दिने बताउनुभयो।
श्रोताहरू नेपालमा प्रधानमन्त्री सुशील कोइराला बनिसक्नु भएको छ तर त्योभन्दा अगाडि नेपाली कांग्रेसबाट प्रधानमन्त्री को बन्ने भन्ने विषयमा शेरबहादुर देउवा र सुशील कोइराला बीच निकै नै घम्साघम्सी परेको थियो र यसै विषयमा अब यसै विषयमा एउटा ब्लग म यहाँनिर तपाईँहरूका लागि प्रस्तुत गर्दैछु। यो रातो पार्टीबाट हामीले सावार गरेका हौ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको बुढा नीलकण्ठ स्थित निवासमा साँझ परेपछि रमाइलो जमघट चल्ने गर्छ। देउबा उनकी पत्नी आरजू डाक्टर प्रकाश शरण महत लगायत केही सीमित नेताहरूबीच मदिराको चुस्कीसँगै देउबा क्याम्पले चाल्नुपर्ने रणनीतिबारे छलफल चल्ने गर्छ। यस्तो जमघटमा कुनै बेला डाक्टर मृगेन्द्र रिजाल पनि सहभागी हुने गर्थे, तर उनका केही अभद्र र अशिष्ट व्यवहारका कारण देउबाले उनलाई अचेल आफ्नो निवासमा छिर्न दिँदैनन्। त्यसैले मिनेन्द्र सुशील क्याम्पतिर गएका छन्। केही दिन अघि देउबा क्याम्पको त्यस्तै जमघटमा मदिराको चुस्कीसँगै देउबाले सुशील कोइराला प्रति व्यापक कटाक्ष गरेको खबर छ। सूत्रका अनुसार देउबाले अहिले कांग्रेस र एमाले बीच भइरहेको रक्षारक्षी र सरकार गठनमा ढिलाइको एकमात्र कारण सुशील कोइराला नै भएको बताएका छन्। उनको ठहर छ सुशील जी नै समस्याको जड़ हुन्। अब सुशील जी आउनुभयो, राजनीति झन जटिल मोडमा पुग्ने भयो भनेदेखिलाई सुशील जी नै अहिलेको समस्याको जड़ हो। उहाँ ठिक हुनुहुन्छ, फ्लेक्जिबल हुनुपर्छ राजनीति गर्ने मान्छे, तर उहाँ स्ट्यान्ड भन्ने देउबाले भने प्रधानमन्त्री बन्न त यति घुमाउरो बाटो जानु पर्यो, अब उहाँले सरकार कसरी चलाउनुहुन्छ? अहिलेसम्म कसैलाई मनाउन सक्नु भएको छैन, सरकार नै गठन हुन सकेका छैन। सुशील कोइराला प्रधानमन्त्री बनेकाले अब संविधान निर्माण प्रक्रिया पनि पूरा नहुने र मुलुकमा मुठभेड मात्र हुने देउबाको विश्लेषण रहेको सूत्र बताउँछ। सुशीलजीसँग कसैको कुरा मिल्दैन, एमालेका साथीहरूसँग कुरा मिल्दैन, कांग्रेसकै साथीसँग कुरा मिल्दैन, एमाओवादीका साथीहरू त प्रतिपक्षमै बस्छु भनिरहेका छन्। यस्तो बेला उहाँ एक्लैले कसरी चलाउनुहुन्छ? देउवाले भने हेर्नुहोला, उहाँको कार्यकाल झगडै झगडामा बित्छ, अनि अहिलेसम्म अविवाहित रहेर राजनीति गरेको स्वच्छ छवि भन्या थियो त्यो पनि भनेदेखिलाई खराब हुन्छ। अब हामी नै अघि नसरी हुन्न, हामीले सुशीलजीलाई बोक्नुको पनि अर्थ छैन। देउबाको भनाई जस्ताको त्यस्तै उद्धृत गर्दै रमझम बैठकमा सहभागीले भन्यो, त्यो जमघटमा देउबाले सुशीलले संसदीय दलको नेता हुन के को तिगडम गरे भन्ने बारेमा पनि चर्चा गरेका थिए। 89 सभासदको समर्थन पाएका देउबाका अनुसार सभापति कोइरालाले संसदीय दलको नेता बन्न राष्ट्रपति रामवरण यादवलाई गुहारे। पुराना वफादार रामवरणले कांग्रेसका केही सभासदलाई शीतल निवासमै बोलाएर सुशीललाई भोट हाल्न भने, त्यो प्रकाश मान सिंहले मलाई साथ दिन्छु भनिसकेका थियो, मेरो मान्छे भइसकेका थियो, उनलाई पनि गृहमन्त्री बनाउँछु भनेर आफूतिर ताने। देउबाले भने अब त्यो सिटौला छ नि भनेदेखिलाई उसले प्रकाशमानलाई गृहमन्त्री हुन नदिने खेल शुरू गरिसकेका छ, उसलाई भारतले उचालिसकेका छ। रामचन्द्रजीलाई त मैले भने पनि थिएँ तपाईँहरूलाई भड्खालोमा जाग्दैछन् भनेर। रामचन्द्र पौडेल र केही सभासद आफूतिर आएको भए अहिलेसम्म सरकार पनि बनिसक्ने, सबैलाई चित्त पनि बुझ्ने र संविधान पनि लेखिने देउबाको दावी थियो। भारतले पनि सुशीलजीलाई चिन्न नसकेको देउबाको गुनासो थियो। हुन त सुशीलजीलाई पहिला पनि भारतकै मान्छे भन्थे, सजिलै शैलाजाजीले पार्टीको बैठकमै यो मान्छेलाई किन बैठकमा ल्याएको भनेर भन्थिन्, कसै कसैले तुलसीगिरीको पनि भन्थे। अब हामीले त सुशील दाई भनेर सम्मान गर्दै आयौं देउबाले भने, तर उहाँ कसैका लागि पनि काम लाग्ने मान्छे चाहिँ होइन, वफादार भएर मात्र हुँदैन, काम लाग्ने हुनु पर्यो नि। गिरिजाबाबुको उहाँ वफादार, तर गिरिजाबाबुलाई भड्खालोमा जाग्ने सुशीलजी नै हो। हजुर, यो रातो पार्टीबाट सवार गरिएको ब्लग। श्रोताहरू, अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं र अन्त्यमा के छ खनजी?
अन्त्यमा श्रोताहरू, मौसम सम्बन्धी जानकारी रहेको छ र आजको तापक्रम रहेको छ 26 डिग्री सेल्सियस रहेको थियो र अहिलेको तापक्रम रहेको छ 22 डिग्री सेल्सियस र आज राति रहनेछ 15 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 15 डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको छ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा आंशिक बदलिने र भोलि प्राय सबै भागमा मौसम सफा रहने कुरा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 6:51 हुनेछ भने सूर्यास्त साँझ ठिक 8:08 हुनेछ।
हजुर श्रोताहरू, अब भने हामीले आजको लागि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। किन भन्दाखेरि स्टुडियोको घडीमा 7:27 गइसकेको छ र हामीले अब स्टुडियो छोड्नुपर्ने हुन्छ र अर्को आइतबार 6:30 हामी तपाईँहरूको रेडियो सेटमा पुनः उपस्थित हुने बाचाका साथ। आजका लागि म सञ्जय
र म खगेन्द्र
तपाईँहरू माझबाट विदा हुन चाहन्छौ। जान जाँदै आनी छोइङ डोल्माको आवाजमा रहेको यो फूलको आँखामा फूलै संसार शीर्षकको गीत तपाईँहरूमा छोड्दै आगामी आइतबार 6:30 तपाईँहरूको रेडियो सेटमा पुनः उपस्थित हुने बाचाका साथ आजका लागि विदा हुन चाहन्छौ। तपाईँहरूको यो आगामी साता शुभ रहोस्। हजुर श्रोताहरू, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र मस्त रहनुहोस् र हामीलाई पनि माया गर्दै गर्नुहोस्। आगामी आइतबार 6:30 लागि शुभरात्री।
वस्तु ताराको आँखामा तारै संसार, फुलको आँखामा फुलै संसार, ताराको आँखामा तारै संसार। कालो रातैमा जीवन सङ्गीत